الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. کل جب پنڈی سے لاہور آ رہے تھے، راستے میں ظہر کی نماز پڑھ لی. معافی چاہتا ہوں، آج پیر کا دن ہے، پیر کے دن ہمارے یہاں سوالوں کے جوابات دیے جاتے ہیں. ہاں، البتہ آج ایک تبدیلی ہے اور رمضان شریف کے حوالے سے کہ اب سارے پروگرام عصر سے مغرب تک ہوں گے انشاءاللہ، اور چونکہ آج تراویح شروع ہو جائے گی لہذا آج سے اس پر عمل شروع ہو گیا. کل جب پنڈی سے لاہور آ رہے تھے تو راستے میں ظہر کی نماز پڑھ لی، تو اس میں اقامت بھی کر لی. پھر ایک ساتھی نے مجھ سے پوچھا کہ اس طرح راستے کی مسجد میں اگر جماعت کرنی ہو تو اس میں اقامت کہنی چاہیے یا نہیں. میں نے کہا کہ راستے کی مسجد میں تو اقامت کہنی چاہیے، اور کوئی محلے کی مسجد ہو تو اس میں مقامی جماعت ہو چکی ہو تو پھر دوسری جماعت کے لیے اقامت نہیں کہنی چاہیے. یہ مسئلہ مجھے معلوم نہیں تھا، لیکن ویسے کہہ دیا کیونکہ میرے لیے کہنا مشکل تھا کہ مجھے اس کے بارے میں علم نہیں ہے. اس سے میں نے اخذ کیا کہ مقام توبہ جو پہلے توبہ کی تھی، یعنی اپنے آپ کو عالم نہ سمجھنا، وہ مقام توبہ بھی پورا نہیں ہوا. اس لیے پھر اس طرح توبہ کر لیا. اپنے آپ کو عالم نہ سمجھنے کا اس بارے میں کیا حکم ہے؟ ٹھیک ہے، آپ نے صحیح کیا کہ دوبارہ توبہ کر لیا. اس کی وجہ یہ ہے کہ واقعتاً عالم نہ ہو کر اپنے آپ کو عالم دکھانا یہ تو عیب ہے، اس میں کوئی شک نہیں. اپنے آپ کو عالم نہ کہنا یہ مفید بات ہے، اور اپنے آپ کو عالم کہنا یہ مفید بات نہیں. جو ہمارے حضرات اکابر تھے وہ تو علماء ہوتے تھے لیکن اپنے آپ کو عالم نہیں کہتے تھے، اپنے آپ کو طالب علم سمجھتے تھے. تو طالب علم ہی کا بہت بڑا الاؤنس ہوتا ہے، وہ انسان لے سکتا ہے. جب تک انسان اپنے آپ کو طالب علم سمجھتا ہے تو وہ الاؤنس اس کو ملتا رہتا ہے. تو بہتر تو یہی ہے کہ اپنے آپ کو آدمی طالب علم سمجھے. حضرت علی رحمۃ اللہ علیہ کا واقعہ ہے کہ حضرت کو انگریز جج نے بلایا تھا کچھ تفصیلات معلوم کرنے کا، تو مسلمانوں سے کہا تھا کسی عالم کو لے آئے تو میں ان سے پوچھوں گا. تو حضرت کو لوگوں نے درخواست کی تو حضرت پہنچ گئے. تو اس جج نے ان سے پوچھا کیا آپ عالم ہیں؟ تو حضرت سوچ میں پڑ گئے کہ اپنے آپ کو عالم تو انسان نہیں کہہ سکتا، اور اگر میں اپنے آپ کو عالم نہ کہوں تو پھر مسئلے کا حل ہی نہیں ہو سکتا. وہ کہیں گے پھر آپ کیوں ہیں؟ تو بات مشکل تھی. تو میں نے اس وقت کہہ دیا کہ مجھے مسلمان عالم سمجھتے ہیں. تو بات تو صحیح تھی، مسلمان کو عالم سمجھ رہے، تبھی تو ان کو درخواست کی تھی، اور اس میں اپنے عالم ہونے کا دعویٰ بھی نہیں تھا. تو عالم ہونے کا دعویٰ تو کبھی بھی نہیں کرنا چاہیے، تو بہت خطرناک بات ہے. البتہ یہ ہے کہ اپنے آپ کو طالب علم سمجھو. طالب علم بھی اگر مسئلہ کسی کو آتا ہو تو جواب تو دے سکتا ہے. ہاں جی، اپنے آپ کو طالب علم بھی سمجھ سکتا ہے آدمی. مغرب کی نماز اپنے آسٹریلیشیا مسجد میں پڑھ لی، تو اس مسجد کے بارے میں میں نے اپنے ساتھی کو اس مسجد کا قبلہ کے کاخیل صاحب نے معلوم کیا تھا. یہ بات مجھے پوری طرح یاد نہیں تھی، لیکن پھر بھی پوری تفصیل بتا دی. الحمدللہ اس کے متعلق آڈیو سن لی تو ٹھیک بات کہی تھی، لیکن اس وقت میرا کہنا اپنے نفس کے لیے تھا کیونکہ اس وقت تو پوری طرح مجھے یاد بھی نہیں تھا اور اس کے کہنے کی بھی ضرورت نہیں تھی، لیکن نفس کی خواہش کو پورا کرنے کے لیے میں نے وہ بات بتا دی. بہرحال انسان اپنے کوشش کا مکلف ہے، تو جب انسان کو پتہ ہو کہ مجھے معلوم نہیں ہے تو پھر اپنی طرف سے نہیں بتانی چاہیے. اس لیے کہتے ہیں کہ اگر کسی نے تفسیر برائی کی صحیح بھی کی تب بھی غلطی کی. ہاں جی، تو اس وجہ سے آئندہ کے لیے اس کا خیال رکھنا چاہیے. السلام علیکم. حضرت جی، رزق عورت کے مقدر میں ہوتا ہے. جب کہ شادی ہوئی ہے تو مجھے لگتا ہے کہ میرے شوہر کو کام کے حوالے سے زیادہ کامیابی حاصل نہیں ہوئی، بلکہ شادی سے پہلے ٹھیک کما لیتے تھے. حضرت جی، مجھے کہاں بھی گیا ہے کہ جب کی شادی ہوئی تو تمہارے فلانے کا کام کم ہو رہا ہے اور نوکری بھی خطرے میں ہے، پتہ نہیں کب نکال دیں گے. حضرت صاحب، میں پریشان ہوں، خدا سے دعا کرتے خیال آئے کہ اپنے حضرت جی سے مشورہ کر لوں. حضرت جی، آپ بتا دیں اس کا حل تاکہ میں ان کی کامیابی، تاکہ اللہ تعالیٰ ان کو کامیابی عطا فرمائے. شکریہ. اصل میں हर चीज़ का मुस्बित लेना ये मुफीद होता है। कहते हैं बदफाली ठीक नहीं है, नेक फाली ठीक है। ये एक असल मसला है जो कि समझना चाहिए। बदफाली ठीक नहीं है, नेक फाली ठीक है। मसलन मैं ये कह सकता हूँ कि मैं बाहर गया हूँ, फलां को देखा तो अल्लाह ताला ने सारे दिन अच्छा गुजार दिया, इसके कहने की गुंजाइश है इसके। लेकिन मैं अगर कहूँ कि फलां नज़र आ गया तो मेरा सारा दिन ख़राब गुजर गया, तो इसकी इजाज़त नहीं है, ये बदफाली ठीक नहीं है। नेक गुमान के लिए दलील की ज़रूरत नहीं है, बदगुमानी के लिए दलील लाजमी है, बदगुमानी के लिए दलील लाजमी है। तो ये जब ये वाली बात है तो तुम अगर मतलब ज़ाहिर है अगर आपके आने से हालात इनके मिसाल के तौर पर बेहतर होते तो इसका नेक गुमान लिया जा सकता है, लेकिन आपके आने से अगर इनके हालात ख़राब हुए तो ये आपके आने की वजह से नहीं है। रिज़्क में रिज़्क अल्लाह ताला ने जितना मुकर्रर किया होता है उतना ही मिलता है। वमा मंदा बतिन अल्लाह रिज़्क हुआ, तो इस वजह से ये जो है ना ये वाली बात ठीक नहीं है। अगर आपको कोई इस तरह पता है तो गलत है, इसको ठीक करना चाहिए। अस्सलाम वालेकुम हजरत जी, गुज़श्ता रात इशा की नमाज़ के वक्त ऐसा महसूस हुआ जैसे मेरे तकमील हो गई हो और मुझे खिलाफत बस मिलने ही वाली है। अब की बर्फ की बरकत से अल्लाह ताला ने फजल फरमाया और मेरे इस वजह से निकल आया, नहीं तो हलाकत यकीन ही थी। जो महसूस किया बिला का मुकस्त कर दिया, अल्लाह ताला आपको आप सब का पड़ोसी बनाए। अल्लाह अकबर। असल में वसवसा तो यकीनन किसी को भी आ सकता है, लेकिन जैसे कहते हैं कि भाई मुझे तो इसका वसवसा भी नहीं आता, होता है ना, कोई कहते हैं मुझे तो इसका वसवसा भी नहीं आता, यानी कोई किसी चीज़ का अपने आप को बिल्कुल ही वो ना समझ रहा हो तो उसको उसका वसवसा भी नहीं आता। तो वसवसा जिसको आता है बाज़ चीज़ों का, बिलखुसूस ऐसी जिसमें कोई बड़ाई हो, तो वो शैतानी चीज़ भी है और नफसानी चीज़ भी है। नफ्स की गुंजाइश थी तभी वसवसा ने आया, तो ये ख़तरनाक है, ये ठीक नहीं है। हाँ जी, मतलब यह है कि वैसे जो है ना मतलब वसवसा माने के कोई वो नहीं है, जुर्म नहीं है, लेकिन ये जो वसवसा आता है ये नफ्स की वजह से आता है। नफ्स के अंदर गुंजाइश होती है तो इस वजह से ये वसवसा आता है। तो नफ्स के इलाज लाजमी है, शैतान का इलाज लाजमी नहीं है। वसवसा शैतान डालता है, लेकिन अगर उसके लिए जगह नफ्स ने बनाई हो तो उसका इलाज लाजमी है। अगर वो नफ्स के अंदर उसकी गुंजाइश ही ना हो तो शैतान वो वसवसा डाल ही ना सके। तो इस वजह से इस बात का इलाज तो ज़रूरी है। हाँ जी, क्योंकि नफ्स के अंदर गुंजाइश पाई गई तभी इस किस्म की बात आ गई। तो हमारे तो जो बड़े अकाबर थे, अल्लाह ताला उनके दर्जात बुलंद फरमाए, उनको तो खिलाफत दी गई लेकिन उनको इस पर यकीन नहीं था। हाँ जी, वो जो है ना वो हज़रत मदनी रहमतुल्लाह अलैह, उनको जो है ना खिलाफत दी किसने, हज़रत गंगूई रहमतुल्लाह अलैह ने, हज़रत गंगूई रहमतुल्लाह अलैह ने खिलाफत दी, लेकिन वो अपने आप को हल नहीं समझते थे। तो कोई बैत के लिए आ जा तो कहते मैं इसका हल नहीं हूँ, तो पता चल गया हज़रत गंगूई रहमतुल्लाह अलैह के साहबजादों को, तो उन्होंने हज़रत को कहा कि आप हमारे वालिद को, आपने हमारे वालिद के ऊपर झूठे होने का इल्ज़ाम लगाया है। मैंने आपके वालिद पे झूठे का लगा, इसका तो मैं जरूरत ही नहीं कर सकता है, कैसे हो सकता है। उन्होंने कहा नहीं, आप झूठ आप उनको झूठा कह रहे हैं। उन्होंने कहा मैं कब कह रहा हूँ। उन्होंने कहा वो कहते हैं तुम अहल और तुम कहते हो मैं अहल नहीं होता, तो उनको झूठे नहीं समझ रहे हो। हाँ जी, तो इसमें गोया को उनको पनसा दिया। तो फिर उनको गोया कि मतलब जो है ना वो कहा कि जब आप हज़रत ने आपको अहल कहा है तो आप इनकार नहीं कर सकते। तो अब देखो ऐसी यानी अल्लाह ताला ने उनको लिलाहियत नसीब फरमाई थी कि वसवसा तो क्या हकीकत मौजूद है लेकिन अपने आप को हल नहीं समझ रहे। इस तरह मौलाना ज़करिया साहब रहमतुल्लाह अलैह, उनको अपने बुज़ुर्गों ने इजाज़त दी थी लेकिन अपने आप को हल नहीं समझते थे। तो उनको ज़बरदस्ती चचा जान मौलाना इलियास रहमतुल्लाह अलैह ने घर ले जाकर अपनी बेटी उनसे ज़बरदस्ती बैत कराई। तो जिनको जिनको अहलियत होती वो अपने आप को हल नहीं समझते, और जिनको अहलियत नहीं होती वो अपने आप को हल समझते हैं, ये उल्टा कानून है। तो आइंदे के लिए जब भी कोई इस किस्म की बात हो तो समझो कि मैं इसका हल नहीं हूँ, तभी तो ये ख्याल आ गया।
मतलब ये ना अहलियत की दलील है, ये ना अहलियत की दलील है कि मतलब यह कि इस किस्म की इस बात का ख्याल भी चाहे वो थोड़ी देर के लिए भी आपने बाकी रखा हो तो ये उजब के कबीले में आता है। इस वजह से रमज़ान शरीफ के बाद 10 रोज़े रख लें ताकि नफ्स और शैतान को आइंदा इसकी राह ना मिले। अस्सलाम वालेकुम हजरत जी, जब सालिक जज़्ब हासिल कर लेता है और बकौल आपके गर्म लोहे की मानंद हो जाता है तो फिर उसको कोई रुख शैतान फिर कोई रुख शेख देता है या फिर सालिक को ख़ुद इसका फ़ायदा उठाना होता है? कोताहियों पर माफ़ी का तलबगार हूँ। चलो जी मान लिया लोहा गर्म हो गया, फिर लोहे को जब गर्म होता है लोहा खुद ब खुद मुड़ता है वो चीज़ बनती है या उसको कोई मोड़ता है? हाँ जी लोहा मतलब यह कि लोहा गर्म हो गया, हाँ जी अब मुड़ने के काबिल हो गया, लेकिन लोहा खुद अपने आप को मोड़ेगा उस शक्ल में आने के लिए या इसको कोई मोड़ेगा? हाँ कोई मोड़ेगा। तो इसका मतलब यह है कि वो जो शेख है वो जब उसको देखेगा कि इसके अंदर ये सलाहियत पैदा हो गई कि अब मोड़ा जा सकता है तो उसको फिर मोड़ लेता है। मतलब सालिक का काम सिर्फ अपने हवाल पेश करने होते हैं, उससे अंदाज़ा लगाकर शेख जब कहते हैं अब उसकी हालत ऐसी हो गई है कि वो मतलब मुड़ सकता है तो उसको जो है ना मतलब मोड़ा जा सकता है तो उसको फिर। मुझसे 2 बच्चियां बैत हुई, अभी उसको 1 महीने भी नहीं हुए, मैंने उसको जिक्र असकार दे दिए तो मैंने जब उससे अंदाज़ लगाया कि तो जज़ब हासिल कर चुकी है तो मैंने फ़ौरन उनको एक खातून के हवाले कर दिया कि इनका सलूक तो कराना शुरू करा दे। बस ठीक है जी, उनको मतलूब जज़ब हासिल हो गया। अब इसके बाद काम तो उसके आगे का है, मतलब जो है ना जो उसको सलूक तो कराना है तो मतलब ज़ाहिर है उसके ऊपर वो करा देते हैं। तो ये जो है ना ये वाली बात है कि शेख का काम होता है कि उसको सलूक तो करा दे, ये नहीं कि खुद से ही ये सलूक शुरू करा दे मतलब जो है ना वो किताबें देख देख कर, ये मतलब खुद से वाली बात नहीं होती। बल्कि ये वो से एक दफ़ा ऐसा हुआ कि हज़रत मौलाना इलियास रहमतुल्लाह अलैह उनका एक दोस्त थे, मतलब उनके साथ उठने बैठने वाले थे तो दाढ़ी उनकी नहीं थी, तो हजरत को अंदाज़ा हो गया कि शायद अब ये समझ गए दोस्ती पक्की हो गई है, तो उन्होंने उनको दाढ़ी रखने की तरगीब दी। तो अगले दिन से वो गायब, तो हज़रत को 3 दिन तक नींद नहीं आ रही थी कि इस तकलीफ़ की वजह से कि अफो मैंने ठंडे तवे पे आटा डाल दिया तो आटा भी ज़ाया हो गया, ठंडे तवे पे आटा डाल दिया तो आटा भी ज़ाया होगा। ये मतलब ये है कि ठंडे तवे पे मतलब ये है कि अभी उसको ये जज़्ब हासिल नहीं हुआ था, इससे पता चला कि फनाफ शेख भी जज़्ब के क्या मुकाम होता है। अगर कोई फनाफ शेख हो जाए तो वो भी जज़्ब के क्या मुकाम है, अब शेख उनको सलूक तय करा सकता है। क्योंकि ज़ाहिर मतलब है कि हज़रत ने फरमाया टंडे तवे पे वो डाल दिया तो उनको वो चीज़ हासिल नहीं हुई थी, उतनी दोस्ती नहीं हुई थी या इतना फना नहीं हुए थे अपने उसमें इस दोस्ती में, तो लिहाजा मुश्किल पड़ गया तो नहीं हुआ। हाँ जी, तो इस वजह से मशायख जो है ना चेड़ते उस वक़्त ही हैं, यानी सलूक उस वक्त ही तय कराते हैं जब उनको इतना जज़्ब हो जाए कि कोई भी बात इनकार न कर सके, मतलब जो है ना वो चाहे उनको धक्के दे देकर भी निकाला जाए वो ना निकल सके, मतलब जो है ना वो उनकी हालत हो। अब तो ये हालत है कि ज़रा थोड़ी सी सख्त बात कर ली तो बस आगे पीछे हो गए। हाँ जी, अभी तो गुजारा वाली बात चलती है, जब तक गुजारा है उस वक़्त तक गुजारा है, और जब तक मतलब जाना जब पता चलता है कि भाई ये तो हाँ जी थोड़ी सी सख बात कर ली तो फिर आदमी जो ना वहाँ ठहरता नहीं है। तो इसका मतलब ये कि सिर्फ ज़ाहरी बात होती है, बज दफ़ा मतलब ऐसा हालत होती है कि وہ شو کرتا ہے جیسے میں اس حالت پہ پہنچ گیا ہوں، لیکن ایسا ہوتا نہیں ہے. مثال کے طور پر ایک شخص سے وہ کہتے ہیں جی میں تو کچھ بھی نہیں، میں ایسا ہوں میں ایسا ہوں میں ایسا ہوں. آپ تھوڑی دیر کے لیے ان سے کہہ دیجیے حضرت آپ کیسے جھوٹ بول سکتے ہیں، واقعی آپ کچھ بھی نہیں ہیں. پھر آپ ان کو دیکھیں کہ کیا سمجھتا ہے وہ جو ہے نا آپ کو ایسے آنکھوں سے دیکھے گا. ہاں جی، اس کا مطلب اپنے آپ کچھ سمجھتے تھے نا. کہتے ہیں جو تکبر تواضع کی صورت میں ہو وہ سب سے خطرناک تکبر ہے. یہ صورتاً تواضع ہے اور حقیقتاً تکبر ہے. مثال کے طور پر ایک شخص ہے، وہ ظاہر کرتا ہے کہ میں کچھ ہوں، تو اس کا تکبر کچا ہے. اس کو جب تھوڑی سی اصلاح ہو جائے گی تو وہ ٹھیک ہو جائے گا. لیکن جو اس طرح ماڈیفائی کر کے ظاہر کرتا ہے کہ میں کچھ بھی نہیں لیکن حقیقت میں اپنے آپ کو سمجھتا ہوں، بتاؤ تکبر کس کا سخت ہے؟ اس کا تکبر سخت ہے جو بصورت تواضع ہے. ہاں جی، تو یہ جو بات ہے، مطلب یہ ہے کہ اپنے آپ کو کچھ نہ سمجھنا، یہ حقیقتاً ہو مروتاً نہ ہو، ورنہ حقیر پر تقصیر اور پتہ نہیں کیا کیا القاب اپنے آپ کو ادا کر کے جب اس کو کہا جائے کہ جی حضرت بالکل ہی آپ صحیح فرما رہے ہیں، تو بہت ہی مسئلہ ہو جاتا ہے. السلام علیکم حضرت جی محترم، ہمارے ادارے میں اکثر مختلف قسم کی تقریبات ہوتی ہیں جس میں خواتین کو بھی مدعو کیا جاتا ہے، اور زیادہ تر خواتین بے پردہ ہوتی ہے. میرے گھر والے پردہ تو کر کے جاتی ہے پر وہاں کانا اکٹھا ہوتا ہے اور اس کے لیے بڑا مسئلہ ہوتا ہے، نہ لے جاؤ تو زارے ایکسپلینیشن دینے پڑتی، پھر ہماری نظر بھی پڑ جاتی ہے اور رمضان المبارک میں تو یہ زیادہ ہوتا ہے. تو اب یہ گناہ ہے، کوئی نصیحت اور حل فرمائے. نصیحت کیا ہے؟ میں تو آپ سے سم کے حدیث شریف سناتا ہوں. حدیث شریفی لا طاعت لمخلوق فی المعصیت الخالق، مخلوق کی ایسی اطاعت جس میں خالق کی نافرمانی ہو جائز نہیں ہے. مخلوق کی ایسی اطاعت جس میں خالق کی نافرمانی ہو جائز نہیں ہے. تو اس وجہ سے بس اسی پہ غور فرما لیں. میرے خیال میں حضرت ایٹ اوور ورک پلیس وی ٹاک ٹو مچ اباؤٹ اوور سینئرز بیہائنڈ دیم دیٹ دے آر ڈوئنگ دس اینڈ دس وچ وی تھنک آر ہارمنگ اس اینڈ سم ٹائم اٹ ڈز آئی تھنک دس از غیبت بٹ اسٹل وی ڈو اٹ ہاؤ ٹو اسٹاپ دس تھنگ بائی نوئنگ سم ٹائمز آئی ایم رائٹ. اصل میں بات یہ ہے کہ جس وقت اس میں امکان دونوں چیزوں کا ہو تو پھر اس امکان کو لینا چاہیے جس میں خطرہ نہ ہو. تو اب یہ بات ہے کہ اگر بالکل ہی انسان حق بجانب ہو اور اس کو کوئی نقصان پہنچایا ہو تو اس کے پیچھے کسی سے ذکر کرنے میں اس کو گناہ نہیں ہوگا. جیسے فرمایا لا یحب اللہ جار بس اللہ من ظلم، اس وقت اس کو گناہ نہیں ہوگا. لیکن اس میں اگر ذرا بر بھی یعنی جس کو کہتے ہیں مبالغہ ہو اور حقیقت ایسا نہ ہو تو پھر تو جائز نہیں ہوگا. تو لہٰذا اگر دونوں صورتوں میں یعنی اگر گویا کہ ایک صورت یہ ہے کہ ممکن ہے ایسا ہو، دوسری صورت یہ کہ نہیں ممکن ہے صرف میرا نفس ایسا سمجھ رہا ہو، تو اس میں امکان دونوں کا ہو گیا. لہٰذا دونوں امکانوں میں وہی کام کرنا چاہیے جس میں خطرہ نہ ہو، کیونکہ دفع مضرت جو ہے وہ جو ہے نا وہ جبلت مطلب جس کو کہتے ہیں وہ نفع جو ہے نا وہ اس کو اس سے زیادہ بہتر ہے. مطلب یہ ہے کہ آپ کو ایک چیز سے نفع بھی امکان ہے اور اس سے ضرر کا بھی امکان ہے، تو اس کے ضرر کو دیکھ کر اس کام کو نہ کرو. تو اس وجہ سے ایسی حالت میں اپنے آپ کو بچانا چاہیے. اللہ تعالیٰ آپ کو توفیق عطا فرمائے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اللہ تعالیٰ کے فضل و کرم اور آپ کی دعاؤں کے تحفیل مدرج ذکر جو کہ ایک مہینے کے لیے دیا گیا تھا، آج بمور 5 اپریل بروز اتوار مکمل کر چکا ہوں. لا الہ الا اللہ 200 بار، لا الہ الا اللہ 400 بار، حق 400 بار، اللہ 100 بار. مزید رہنمائی فرمائیں. اب جو ہے نا لا الہ الا اللہ 200 بار، لا الہ الا اللہ 400 بار، حق 600 بار اور اللہ 100 بار ایک مہینے کے لیے کرنا شروع کر لیں. مناشرب سے کہہ کے مناشر سب کو ٹیلی فون کر لے کہ مجلس ہے. آپ کر لیں مناشر سب کو. السلام علیکم ورحمۃ اللہ. معزز مکرم شیخ, اشراق کا معمول ہے لیکن کبھی نیند کا غلبہ ہوتا ہے تو سو جاتی ہوں. جب آنکھ کھلے تو چاشت کی نفل پڑھا کروں یا اشراق کی نیت کروں؟ بہرحال بہتر تو یہی, کیونکہ جو اشراق کا معمول ہے وہ بہت اچھا معمول ہے. یہ نماز کے فوراً بعد جو سو جاتے ہیں وہ ایک خاص چیز جو اللہ تعالیٰ تقسیم فرماتے ہیں فرشتوں کے ذریعے سے, کچھ نورانیت ہوتی ہے, وہ اس سے انسان محروم ہو جاتا ہے. لہذا اس کے فوراً بعد سونا ٹھیک نہیں ہے, اشراق تک مطلب یہ مناسب نہیں ہے. لیکن اگر کوئی تھکاوٹ ہو سو جائے تو بعض دفعہ, یا بالخصوص بعض دفعہ پوری رات انسان جاگ کر عبادت کرتا ہے, اس وقت اس کو سونا پڑتا ہے, تو وہ اس چیز کے لیے کرتا ہے. لہذا اگر سو جائے تو ٹھیک ہے, اس وقت اٹھ کے پھر جو ہے نا وہ اشراق کی نیت سے بھی نماز پڑھ سکتے ہیں. وہ اشراق اور چاش کو جمع بھی کیا جا سکتا ہے, تو پہلے اشراق پڑھ لیں پھر چاش پڑھ لیں. یہ بھی سنا ہے کہ چاہے تھوڑا عمل کرو لیکن معمول رکھنا چاہیے, کر کے چھوڑنا برا ہے. تو وابین تاجد کا تو معمول نہیں ہے, اور پھر رمضان کے بعد تاجد کا شاید معمول رہے, وابین نہیں پڑھی جاتی, تو کیا اچھا ہے رمضان میں معمول رکھنا چاہیے نہیں. تو رمضان کے لحاظ سے معمول رکھو نا, کہ میں یہ میرے رمضان کا معمول ہے, تو پھر کوئی مسئلہ نہیں ہوگا انشاءاللہ. اچھا جی, بتا دیا. ڈیئر حضرت, السلام علیکم ورحمۃ اللہ وبرکاتہ. دس از محمد فلاں فرام یو کے. کوشچن نمبر ون, ایف مون سائٹنگ ان یور لوکل کنٹری مینس وی کین ہیو رمضان اینڈ ایٹ آن ڈفرنٹ ڈیز, ڈز دیٹ مین دیٹ لیلۃ القدر ڈیورنگ وچ دا اینگل کم ڈاؤن ٹو ارتھ انکلوڈنگ اینجل جبرائیل علیہ السلام آلسو کم ڈاؤن آن بوتھ ڈیز ان دا ورلڈ and Laylatul Qadr blessing are also happening on different days. یہ سوال جو آپ نے کیا ہے, اس کے جوابات علماء کرام نے دیے ہیں. دونوں صورتیں ممکن ہیں, ایک ہی جگہ پر آ جائے جو جن کا صحیح ہو رویت, یہ بھی ہو سکتا ہے. مطلب رویت جس کا صحیح ہو تو عین ممکن ہے کہ اسی جگہ آ جائے, اور باقی جن لوگوں کا غلط ہو فیصلہ تو عین مطلب ممکن ہے کہ وہ ادھر نہ آئے اس کے مطابق. اور یہ بھی ہو سکتا ہے کہ دو دفعہ آ جائیں, یہ بھی اللہ تعالیٰ کے لیے مشکل نہیں ہے, یعنی ہر ایک کے رویت کے مطابق آ جائے. اور دوسری بات یہ ہے کہ یہ جو لیلۃ القدر کا جو بات ہے وہ تو آخر مطلب جس میں فرماتے ہیں تاک راتوں میں تلاش کر لو, تو تلاش کرنا ہے, ضروری تو نہیں کہ تاک راتوں میں ہی ہو. اکثر میں عرض کرتا ہوں کہ یہ اگر بہت زیادہ امکان ہے تو 27ویں کو ہے, لیکن 30% امکان مثلاً تاک راتوں کا ہے, اور 10% جفت راتوں کا ہے, تو جفت راتوں پر بھی تو آ سکتا ہے. تو اگر کسی کا جفت ہے اور کسی کا تاک ہے تو یہ بھی ممکن ہے, تو ظاہر مطلب ایک ہی دفعہ نہ ہوا. تو بہرحال یہ ساری باتیں ممکن ہیں ان کے عالم امکان میں, صحیح ہے. تو ہمیں کیا کرنا چاہیے, ہمیں 10 کے 10 دن سمجھنا چاہیے تاکہ خطرہ ہی نہ رہے جانے کا. یہ تو اکثر میں عرض کرتا رہتا ہوں کہ 10 کے 10 راتوں کو سمجھو تو کوئی پریشانی نہیں ہوگی. اور ویسے بھی میں اکثر کہا کرتا ہوں کہ اگر کسی کو جاب دے دی جائے اور اس کو کہہ رہے کہ میں آپ کو एक दिन का तो $1,000 दूंगा, हाँ जी, लेकिन एक दिन ऐसा है जिसमें आपको 30 करोड़ डॉलर दूंगा, लेकिन बताऊंगा नहीं कि कौन सा दिन है, तो वे मैंने लिख के लगाया हुआ है, तो अगर उसके मुताबिक हुआ तो। अब बात यह है कि उसको कह भी दिया जाए कि 7वें दिन मैक्सिमम चांस है और बाकी ताक दिनों में उससे कम चांस है और बहुत कम चांस जुफ्त दिनों को भी है। तो वो मैं पूछता हूँ कि फिर कौन से दिन आप मतलब कितने दिन नौकरी करोगे, तो सब लोग कहते हैं कि हम तो सारे दिन नौकरी करेंगे, सारे जितने 10 के 10 दिन, तो इसमें भी ऐसे ही कर लो तो फिर कोई परेशानी नहीं होगी। तो इस वजह से लैलतुल कद्र के बारे में मेरा तो अप्रोच यही है कि हम जो है ना मतलब इसको सारे 10 के 10 दिनों में तलाश कर लें इंशाअल्लाह अज़ीज़, क्योंकि 10 दिनों में डिफिनेट है, लिहाजा हम इन 10 दिनों में करेंगे। और आप सल्लल्लाहु अलैहि वसल्लम ने भी ऐसे ही कहते इतिकाफ़ इसके लिए किया था, तो अगर हम भी इतिकाफ़ कर लें तो इंशाअल्लाह इसमें सारी चीज़ें आ जाएंगी। तो इसका सलूशन ये है कि हम अगर इतिकाफ़ की नीयत से मतलब 10 के 10 दिन रहें तो उसमें कोई बात नहीं हुआ। अभी मैंने बाद में ऑन किया है, तो जिसका ये जवाब है तो पूरे का पूरा जो है ना सुन ले, तो इंशाल्लाह उसको पूरा डिटेल मिल जाएगा। क्वेश्चन नंबर 2, यू हैव मेंशन्ड इन मेनी टॉक्स अबाउट नीडिंग टू कीप अ बैलेंस विद द टू विंग्स ऑफ फियरिंग अल्लाह एंड आल्सो इन हिज मर्सी एंड फॉरगिवनेस। आई फील आई बिलीव इन हिज मर्सी एंड फॉरगिवनेस इन माई हार्ट, बट डू नॉट हैव इनफ फियर ऑफ अल्लाह इन माई हार्ट विच अलाउज मी to sin and also be lazy in my deeds. How do I increase the fear of Allah in my heart? बस असल में इसमें जो बुनियादी बात होती है वो ये है कि आपको फ़ायदा किस चीज़ में महसूस होता है। इंसान अपने फ़ायदे के लिए काम करता है, अगर आपको फ़ायदा उम्मीद में है तो उम्मीद करो, अगर फ़ायदा खौफ में है तो खौफ कर लो, और अगर फ़ायदा इनके दरमियान में रहने में तो वही करो। तो मेरा अपना ख्याल ये है कि आप खुद ही सोचें, अगर आप समझते हैं कि आप जो है ना मतलब ये कि उम्मीद की तरफ गालिब हो जाते हैं और गुनाह आपसे शुरू हो गए, तो इसका मतलब है कि आप यू आर नॉट अनबैलेंस वे, हाँ जी, मतलब ये है कि यू मस्ट करेक्ट यूर सेल्फ। देखो मैं आपको बताऊँ, स्टेयरिंग आप घुमा रहे हैं, राइट साइड पर भी घुमा रहे हैं, लेफ्ट साइड पर भी घुमा रहे हैं, आपने जाना सीधा है, मुझे बताओ स्टेयरिंग कैसे घुमानी चाहिए, हाँ जी, आपको स्टेयरिंग इतना दाएं तरफ घुमाना चाहिए जब तक आप उसी रास्ते पे आए नहीं, और लेफ्ट को इतना घुमाना चाहिए जब तक आप सीधे रास्ते पे आए नहीं। तो अगर लेफ्ट की पर जाने से आप सीधे रास्ते से हट रहे हैं तो उसको राइट पे घुमाना चाहिए, और अगर राइट पे जाने से आप सीधे रास्ते से हट रहे हैं तो उसको लेफ्ट पे मतलब घुमाना चाहिए। दैट वे यू कैन करेक्ट योर सेल्फ। वैसे उलमाए किराम ने तहकीक लिखी है, मशायख ने, कि नौजवानों के लिए खौफ का गलबा ज़्यादा अच्छा है और बूढ़ों के लिए उम्मीद का गलबा ज़्यादा अच्छा है। आई थिंक यू बेटर डिसाइड अबाउट योर सेल्फ। लेकिन मेरा अपना ख्याल ये है कि जो मैंने पहली बात की वो ज़्यादा बेहतर है। थिंक अबाउट दिस, व्हाट इज़ योर रिस्पॉन्स, कि अगर आप खौफ की तरफ जाएं तो रिस्पॉन्स क्या है, और अगर उम्मीद की तरफ जाएं तो रिस्पांस क्या है। जिसमें रिस्पांस करेक्ट हो यानी गुनाहों से बचत हो तो समझो कि वह तरीका मेरे लिए करेक्ट है, बस उसी पे अमल करें इंशाल्लाह। अस्सलामु अलैकुम हज़रत, आई होप यू आर फाइन। माई 5th ज़िक्र इज़ कम्प्लीट अल्हम्दुलिल्लाह। मे आई स्टार्ट 6th वन एज मेंशन्ड ऑन योर वेबसाइट इंशाल्लाह। यस यू कैन स्टार्ट। Assalamu alaikum. My some final exams of college are scheduled at 5 to 8:30 p.m. due to which I am unable to do Maghrib namaz on time. I might have got few Maghrib namaz missed. Sometimes exams are concluding consecutively scheduled with two exams in one day, which have disturbed my sleep cycle. Actually, this time I took a lot of courses and exam schedule is bad. Thus, end semester are hectic. I'll make up for missed prayers, inshallah. I don't know how to tell you this truth. For example, if you are doing your paper and you feel you want to go toilet, what will you do? You will take some time for this. So I think you should be bawazu in exam, and when the time of exam come, when the time of prayer come in between, so you will just have a small break for the cause of going to toilet, and there with some place you have to offer prayer. And I think this will be the correct way how to protect yourself in the exam. There are many things, many ways to conclude, but I think this may help you. Anyhow, if you don't understand it, you can ask me for further. Assalamu alaikum. Barakallah fi. Hoping for you good health and long life. Last month I could not communicate you as much as my phone was not working. The day I wrote the message, my phone went off. Please don't be angry. One day I heard you doing zikr in my dream. Hazrat ji, I want to know if I am doing any progress or not. Sometimes I feel I am still there where I started from. Recently I have started feeling that I am blamed for. I accept every blame that I have been accused for. I know if I am tolerating sometime, then sometime is also tolerating me. I have realized that there is nobody other than Allah who can understand me or any other person, and we should only rely upon Him. Hazrat ji, Ramadan is around the corner. Pray for me that my Ramadan be successful. Please pray for my sister, her children. Pray for my children that they may be rightly guided and be accepted by Allah. Sorry for mistakes and thanks for everything. Thanks for reply. I am happy. Mere khayal mein jo hai na wo ab mayusi ki bhi baat nahi hai aur apne khushfehmi ki baat bhi nahi honi chahiye. Apne bare mein khushfehmi bhi nahi honi chahiye aur mayusi bhi nahi honi chahiye. اپنے جس طرح اپنے آپ کو شیطان بھی نہیں سمجھنا چاہیے، فرشتہ بھی نہیں سمجھنا چاہیے، درمیان میں اپنے آپ کو انسان سمجھنا چاہیے. تو یہ ایک ریئل سلوشن ہے. اللہ تعالیٰ آپ کا رمضان بہت بہتر کر لے، میں دعا کرتا ہوں، آپ بھی میرے لیے دعا کریں. بس اس وجہ سے ایک مطلب یہ ہے کہ آپ اپنا کام جاری رکھیں، جو بھی کام آپ کو دیا جائے اس کا جو اثر ہے وہ آپ کمیونیکیٹ کر لیا کریں، جو آپ جان سکتی ہیں وہ آپ کمیونیکیٹ کر لیا کریں. باقی شیخ کا کام ہے کہ وہ آپ کو انڈرسٹینڈ کر لے کہ آپ کہاں ہیں. جیسے ابھی میں نے آپ کو بتایا کہ جیسے آپ اپنے آپ کو سمجھ رہی ہے کہ میں بری ہوں فلاں ہوں، تو یہ ٹھیک ہے، اپنے آپ کو آپ سمجھ لے بے شک، اس میں کوئی مسئلہ نہیں ہے. مسئلہ یہ ہے کہ اس کا آخری فیصلہ شیخ کو کرنے دے. تو آپ اس بات کو چھوڑے کہ آپ کو شیخ بتا بھی دے کہ آپ کدھر ہے، بعض دفعہ بتانا بہتر نہیں ہوتا. تو اس وجہ سے ضروری نہیں کہ میں آپ کو بتا بھی دوں، لیکن مجھے اطلاع ضرور کر دیا کرے تاکہ مجھے پتہ چل رہا ہے چل جائے کرے کہ آپ اس وقت کس پوزیشن میں ہیں، تو اسی حساب سے میں پھر آپ کی ہیلپ کر سکوں گا. बाकी मैं आपके लिए भी दुआ करता हूँ, आपके बच्चों के लिए भी दुआ करता हूँ, और आपके सिस्टर और सिस्टर के बच्चों के लिए भी दुआ करता हूँ। अल्लाह ताला हम सबको इस रास्ते में कामयाब फरमा दे। अस्सलाम वालेकुम हजरत जी, मैं अमाल कर रही हूँ, मुराकबे में बहुत नागा होता है, लेकिन अब कुछ दिन से शुरू किया है, दुआ कीजिए और रमज़ान मुबारक के क्या अमाल करने। अल्लाह अकबर, अमाल करना तो लाजमी है, मुराकबा में नागा होना ये अजीब है, क्योंकि अगर कोई अपने आप को बीमार समझता हो और इलाज न करता हो तो उसके ऊपर क्या करना चाहिए, क्या गुमान करना चाहिए। तो ज़ाहिर मतलब है कि यही होगा कि अपना इलाज नहीं करना चाहता, मतलब ये मेरे ख्याल में बजाय इसके कि उसको पागल कहा जाए, तो मेरे ख्याल में ज़्यादा बेहतर यही है कि कोई इलाज नहीं करना चाहता। तो अब अगर आप इसी हालत में रहना चाहती हैं तो ठीक है, यू कैन डू योर बेस्ट, लेकिन बहरहाल तरीका तो ठीक नहीं है। जो इलाज वाली चीज़ है, मराकबा का एक दिन का नागा आपको कई कई दिन पीछे ले जाते, तो इस वजह से अगर आप कुछ समझना चाहती हैं और कुछ करना चाहती हैं तो मेरे ख्याल में इसमें नागा ना किया करें, और शुरू कर लिया तो अल्लाह पाक हिम्मत दे कि आप मुकम्मल कर लिया करें। सारी चीज़ें दुआ पे ना छोड़ा करें, हिम्मत भी कर लिया करें, मतलब ये कि हिम्मत करे मर्दा तो मदद करे खुदा, मतलब ये कि ये लोगों ने बहुत आसान तरीका समझ लिया कि मुझे दुआ करें, ये बाज़ दफ़ा ये अल्फाज चिकने गड़े की अलामत होती है कि इंसान चिकना गड़ा हो गया, कि उस पर बात असर नहीं करेगा, मतलब बाज़ दफ़ा तो ऐसे होते हैं ना, हमारे तबलीगी जमात के भी बाद साथ ऐसे होते हैं जो पुराने हो जाते हैं, तो जो लोग उनको कहते हैं जी आप निकलो, बस कहते हैं आप दुआ करें, मतलब उनको तरीका आ जाता है टालने का तो टाल लिया करते हैं, तो ये टालना ठीक नहीं है, मतलब जो है ना वो उसमें जो फ़ायदे की चीज़ है उस फ़ायदे की चीज़ को हासिल करना चाहिए। तो आइंदे के लिए इस तरह ना क्या करें। जहाँ तक रमज़ान के मामूलात का ताल्लुक है, तो मेरे ख्याल में आप पता नहीं हमारे ग्रुप में, मतलब जो रिलेवेंट ग्रुप है वो उसमें है या नहीं है, अगर नहीं तो उस ग्रुप में आप शामिल हो जाएं, वो उसमें मामूलात बता दिए जाते हैं लेडीज़ का जो ग्रुप है। अस्सलाम वालेकुम हजरत जी, आई एम फलां, आपने जो मामूलात दिए थे कल्ब और रूह का 10-10 मिनट का ज़िक्र, वो अल्हम्दुलिल्लाह जारी है, और अल्हम्दुलिल्लाह अब मुझे अल्लाह अल्लाह की आवाज़ महसूस भी होती है, क्या मुझे ज़िक्र अब चेंज करना है? मैंने ज़िक्र कितने दिन के लिए दिया था ये आप पहले बता दें, फिर मैं बताऊँगा कि उसका टाइम पूरा हुआ है नहीं। एंड हजरत जी, मुझे लगता है कि मैं अपने नफ्स कि बहुत गुलाम हूँ मैं, नेकी के काम करना चाहते हुए भी महरूम रहती हूँ। हजरत जी आपसे दरख्वास्त करती हूँ कि मेरे नफ्स की भी तरबियत फरमा दीजिएगा। जो आपको मुराकबात दिए जाते हैं, जो आपको ज़िक्र दिया जाता है, वो इसीलिए कह देते हैं कि जैसे मिसाल के तौर पर अभी मिसाल अक्सर मैं देता हूँ कि जिस वक़्त लोहा गर्म हो जाता है, सुर्ख हो जाता है और मोड़ने के काबिल हो जाता है, तो फिर जो लोहार होता है उससे वो शेप दे देता है जो शेप बनाना होता है। ठंडी हालत में उसको शेप नहीं दिया जा सकता, कोशिश करेगा भी तो काम नहीं होगा। और जिस वक्त गर्म हो जाए तो उस वक्त इंतज़ार भी नहीं करना चाहिए, बस उस वक्त फ़ौरन फिर जो है ना उसे काम लेना चाहिए। तो अब जब तक आपको काफ़ी जज्ब हासिल ना हो जो इस मकसद के लिए है, तो उस वक्त तक हम चाहें भी तो नहीं हो सकेगा। हाँ जी, और जब हासिल हो जाएगा तो फिर हमारे ऊपर बात आ जाएगी, फिर फ़ौरन आपसे मतलब जो है ना वो काम करवा दें जो कि होना चाहिए। लिहाजा आप अपने अहवाल बता दिया करें और जो अमाल आपको दिए जाएँ वो अमाल आप कर लिया करें। कम्युनिकेशन बहुत ज़रूरी है, जैसे मिसाल के तौर पर मामूलात बहुत अहम है, लेकिन इसके बारे में मशाइख ने फरमाया मामूलात एक आना और जो है ना मतलब है कि उसके बारे में इतला 15 आने का सर है। अब जैसे वही बात है कि अगर आप यानी मतलब ये कि लोहा इतना गर्म हो जाए कि अब इसको मोड़ा जा सकता, इसमें इंतज़ार का मतलब क्या होगा, ठंडा हो जाएगा फिर, या ज़रूरत से ज़्यादा गर्म हो जाएगा, नुकसान हो जाएगा, ख़त्म हो जाएगा। तो अब ये कि उसमें इंतज़ार तो नहीं हो सकता, इंतज़ार तभी नहीं होगा जब आप इतला करेंगी। जब आप इतला नहीं करेंगे तो हमें क्या पता है कि आप किस वक्त क्या हालत है। तो इतला भी ज़रूरी है और मामूलात भी ज़रूरी है। तो अपने मामूलात बाकायदगी के साथ कर लिया करें और इतला भी बाकायदगी के साथ दे दिया करें। जैसे अभी आपने मुझे कहा कि मुझे महसूस होता है कि मुझे जिक्र चेंज करना चाहिए, तो आपने आपको मैंने किसी खास कुछ खास दिनों के लिए दिया होगा ना, मतलब महीने के लिए दिया होगा, हफ्ते के लिए दिया होगा, कोई बताया होगा, टाइम बताया होगा। तो वो टाइम अगर आप मुझे नहीं बताएंगी तो कैसे मतलब मुझे पता चलेगा। अल्लाह ताला आपको
connected.
अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुह। हज़रत जी, मैंने आपसे बैत हुआ था आज से तकरीबन 40 दिन पहले, और आपने मुझे दो ज़िक्र बताए थे। एक है सुबहानल्लाह वल्हम्दुलिल्लाह ला इलाहा इल्लल्लाह वल्लाहु अकबर, और एक है ला हौला वला कुव्वता इल्ला बिल्लाहिल अलीयुल अज़ीम। ये 40 दिन करना था, 300 दफ़ा एक और 200 दफ़ा दूसरा, और अब अल्हम्दुलिल्लाह 40 दिन मेरे मुकम्मल हो गए थे कल। तो आज मुझे जो है ना सबक दे दें। आज चूंकि दिन को मैं काम पे जाता हूँ, मसरूफियात की वजह से मैं आपको दिन को कॉल नहीं कर सका, लिहाजा मैं अभी आपको ये वॉइस मैसेज भेज रहा हूँ ताकि मेरा ये दिन बीच में ज़ाया ना जाए। और आज
अब आप इस तरह कर ले कि तीसरा कलमा 100 दफ़ा दुरूद शरीफ, 100 दफ़ा इस्तग़फ़ार, 100 दफ़ा इत उम्र भर जारी कर लीजिएगा, और इसके अलावा 100 मरतबा ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, 100 मरतबा ये 100 मरतबा ला इलाहा इल्लाहु, ला इलाहा इल्लाहु, 100 मरतबा ये 100 मरतबा हक हक हक, 100 मरतबा अल्लाह अल्लाह अल्लाह। इसको आप एक महीना यानी कर ले, पूरे रमज़ान शरीफ कर ले, ईद के बाद मुझे बता दें। آئندہ کے لیے جب کبھی آپ ذکر آپ کا مکمل ہو جائے تو اگر رابطہ نہ ہو سکے یا جواب نہ ملے فی الحال تو اس پرانے ذکر کو جاری رکھا کریں، یہ جو ہے نا اصول بنا لیجئے گا تاکہ کوئی نقصان نہ ہو. اطلاع حال اور سوال، قلب کے مقام پر ٹنڈا ٹنڈا ذکر اللہ اللہ ہوتا ہے اور کرتا ہوں، کیا یہ کر لیا کروں؟ ہمیشہ ایک اصول بنا لیجئے گا کہ جو ذکر آپ کو دیا گیا ہے وہی کر لیا کرے، وقتی کیفیات سے متاثر ہو کر کبھی بھی ذکر چینج نہ کیا کرے. ہاں اپنا حال بتا کر اگر وہی بتا دیا کرے بتا دیا جائے تو پھر وہ کر لیا کرے، حال بتا دیا کرے لیکن فیصلہ جو ہے نا مطلب یہ ہے کہ خود نہ کیا کرے، کیونکہ وقتی چیزیں وقتی ہوتی، کیفیات آنی جانی ہوتی ہے، البتہ تربیت ایک مستقل چیز ہے. تو آپ جو ہے نا مطلب یہ کہ پہلے مجھے بتائیں کہ اس وقت آپ کو ذکر کون سا دیا گیا تھا، یعنی آپ کو کرنے کو کیا بتایا گیا تھا، وہ اگر آپ مجھے بتائیں تو پھر میں عرض کر سکوں کہ آپ کو کیا کرنا چاہیے، اس کو چینج کرنا چاہیے نہیں چینج کرنا چاہیے، فی الحال مجھے اس بات کی اطلاع چاہیے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آئی پرے یو آر ویل. دس از فلاں فرام برمنگھم یو کے. آئی وانٹ ٹو اپڈیٹ یو ریگارڈنگ دی جاب فار دی نیو چیریٹی آئی ہیڈ. آفٹر یور ایڈوائس آئی سیڈ نو ٹو مائی پریویس شیخ آفر فار اے جاب ٹو اسٹارٹ دا نیو چیریٹی. ہاو اوور ٹو ویکس لیٹر ہی دین آسڈ می ٹو میٹ ہم اینڈ آسڈ می ٹو ہیلپ ود رجسٹرنگ and starting the charity as part of my charity accounting business, not as an employee. This is what I do for my clients anyway, and so I felt couldn't say no to this request. I hope this is okay with you. Regarding my mamulat sheet, I am very sorry that I didn't keep it for April. I have started this for my May and will make sure I send it every month from now on. Inshallah. Jazakallah khair for your bayan on Ramadan. I am finding the most beneficial. Take care. اس سلسلے میں جو آپ کا جو نیا جاب ہے اس سلسلے میں تو میں کچھ فی الحال نہیں کہہ سکتا، اس کے بارے میں مجھے کچھ اور معلومات چاہیے ہوگی. البتہ یہ کہ جو آپ کو معمولات دیے گئے ہیں ان معمولات کے اندر سستی بالکل نہیں ہونی چاہیے، کیونکہ علاج کے اندر سستی کا مطلب یہ ہے کہ دو باتیں ہوتی ہیں، یا اس شخص کو سمجھ نہیں آ رہی یا پھر یہ بات ہے کہ وہ اپنا علاج کرنا نہیں چاہتا، تو یہ دونوں باتیں خطرناک ہیں. لہٰذا ہمیشہ کے لیے معمولات میں سستی نہ کرے، یہ بات تو کرنے کی ہے. باقی جو یہ والی بات ہے اس پر میں کچھ سوچ کے جواب دوں گا تاکہ اس کے بارے میں صحیح بات آپ کو بتا سکوں. السلام علیکم حضرت جی، آپ کو مسواک کی ریسرچ پر ڈیٹا ود ریفرنس میل کیا ہے، جتنی سمجھ ہے اس کے مطابق. کبھی کوتاہی تو ہوگی، یقین اللہ کرے اس سے فائدہ بھی ہو سکے انشاءاللہ. کوشش تو کی، اب دیکھ لیجئے یہ بھی آپ کی دعاؤں کی برکت کے تو فیل ہو سکا الحمدللہ. آخر میں سہولت کے لیے کی پوائنٹس بھی بنا دیے ہیں، اس کے علاوہ ڈاکٹر فلاں کو بھی ای میل کر دیے. دعاؤں کی درخواست سے اگر کچھ مسئلہ ہو یا کوئی امپرومنٹ کی گنجائش ہوتی ہے نا آپ کی رہنمائی کے منتظر ہیں. میں فلاں حضرت جی آپ نے فرمایا تھا کہ دیکھوں کہ ٹوتھ پیسٹ کے استعمال سے نقصانات کس طرح ہو سکتے ہیں، اس پر خاص آرٹیکل نہیں مل سکے، اور سب لنگول ایبزاربشن آف ٹوتھ پیسٹ اور اس کے بارے میں بھی نہیں، اس سے کیسے نقصان ہو سکتا ہے. البتہ مسواک کے بارے میں کن کن باتوں کو ڈھونڈا جا سکتا ہے وہ میں نے فلاں ڈاکٹر نے مشورہ دیا تھا، اس سے بھی کچھ ریفرنس آرٹیکلز مل گئے تھے الحمدللہ. اب مزید کوشش کر رہی ہوں ٹوتھ پیسٹ کے نقصانات کو تلاش کرنے کی. اصل میں آپ کو واقعی اس پر ریسرچ کرنی پڑے گی. ریسرچ کا مطلب یہ ہوتا ہے کہ اس میں کچھ چیزیں مطلب ایسی ہوتی ہیں. آج کل تو میرے خیال میں نیٹ سے کافی فائدہ اٹھایا جا سکتا ہے کہ نیٹ پر آپ ڈیمیجز آف ٹوتھ پیسٹ یا ڈیمیجز فرام ٹوتھ پیسٹ اگر آپ سرچ کر لیں تو مل جائیں گے آپ. ہاں البتہ اس کی انالیس کرنا کتنی بات, کیونکہ نیٹ پر تو کوئی بھی کچھ ڈال بات ڈال سکتا ہے. تو آپ نے یہ ریسرچ کرنا ہے کہ واقعی صحیح ہے نہیں صحیح, مطلب واقعی کسی ڈاکٹر نے کہا ہے, باقاعدہ کچھ پروسیس کے بعد اس کو پتہ چلا ہے, باقاعدہ کچھ انالیس کے بعد اس کو پتہ چلا ہے, یہ ویسے ہی کہہ رہا ہے. تو یہ کام تو آپ کا ہے, اس کو تو آپ نے کرنا ہے. لیکن یہ والی بات کہ مطلب آپ کو معلوم نہیں ہو سکتا, یہ مجھے سمجھ نہیں آ رہا. آج کل بہت ساری چیزیں مطلب اس طرح مل جاتی ہیں. کیوں ڈاکٹر صاحب؟ بلکہ ابھی آپ نکال لیں ڈیمیجز آف ٹوتھ پیسٹ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. حضرت جی میرے کیفیات بہت عجیب ہو رہے ہیں, اگر آپ کی جات تو وائس میسج کر سکتی ہوں. ہاں ضرور کر لیں, لیکن یہ نمبر آپ جو جس پر آپ کر رہی ہیں یہ نمبر سوال جواب کا نہیں ہے. تو سوال جواب نمبر پر آپ کر لیے تاکہ آپ جواب آپ کو جلدی مل سکے, کیونکہ اس کی پرائرٹی دوسرے نمبر پہ ہے. پہلے نمبر پرائرٹی پہ اسی گروپ کا ہے, پتہ نہیں آپ کو اس کا نمبر معلوم ہے یا نہیں ہے. وہ اس کا نمبر کیا ہے؟ اس کا نمبر جو ہے نا ہمارے کارڈ کے اوپر لکھا ہوا ہے, وہ نوٹ کر لیں. وہ ہے 03155195778. یہ معمولات کے لیے مطلب ہمارا نمبر ہے. تو آپ اس نمبر پہ مجھے اس قسم کی چیزیں بھیجا کریں تو زیادہ جلدی آپ کو جواب مل جائے کرے کریں انشاءاللہ. السلام علیکم. الحمدللہ آج مدینہ مبارک سے دوبارہ مکہ آئے ہوں, اور عمرے کی نیت سے مدینہ مبارک کے قیام کے دوران روزہ رسول صلی اللہ علیہ وسلم پر آپ کی جانب سے بھی سلام عرض کرنے کی سعادت حاصل ہوئی. انشاءاللہ 8 تاریخ کو پاکستان واپسی ہے. کچھ روزے حرم میں ملیں گے جس میں عمرے کی سعادت حاصل کرنے کا ارادہ ہے انشاءاللہ, دعاؤں اور رہنمائی کا طالب. اللہ تعالیٰ مبارک فرمائے آپ کا وہاں ٹھہرنا اور مدینہ منورہ کا قیام اور مکہ مکرمہ کا پھر عمروں کا. اللہ تعالیٰ آپ کو قبولیت والا عمرہ نصیب فرمائے, وہاں کا قبولیت والا قیام نصیب فرمائے, اور اللہ تعالیٰ آپ کو اس کا اجر دے کہ آپ نے ہمارا سلام بارگاہ رسالت میں پیش کر دیا. تو وہاں کے بس اوقات ہے, اس میں کوئی مطلب جو ہے نا جس کو کمی نہ ہو ادھر ادھر بازاروں میں پھرنے کے بجائے وہاں کے جو مقامات کے جو سعادتیں ان سے فائدہ اٹھانے کی بھرپور کوشش کر لے. اللہ تعالیٰ خیریت سے لائے. السلام علیکم. اگر بچوں کے نام کا کوئی سونا یا پیسہ لاکر میں رکھا ہو تو اس پر زکوٰۃ لاگو ہوتی ہے؟ نہیں, ان کے اوپر زکوٰۃ تو لاگو نہیں ہوگی, لیکن اس کو پھر آپ استعمال بھی نہیں کر سکیں گی, کیونکہ بچوں کا جو چیز ہوتی ہے وہ صرف ان بچوں کے لیے استعمال کی جا سکتی ہے, ان کو اپنے ضرورت میں استعمال نہیں کی جا سکتی, بلکہ ان کی اجازت سے بھی استعمال نہیں کی جا سکتی, کیونکہ بچوں کا اجازت معتبر نہیں ہے. وہ ایک دفعہ ایک ڈاکٹر صاحب کے ساتھ میں کھڑا تھا تو ان کا بچہ سائیکل پہ گیا, تو انہوں نے کہا کہ اس بچے کو میں نے سائیکل لے کے دیا لیکن سائیکل اس کا نہیں میرا ہے, میں نے اس کا نام نہیں کیا, کیونکہ اگر میں اس کے نام کروں گا تو پھر میں اس کو استعمال نہیں کر سکوں گا, اس وجہ سے میں نے اس کے نام نہیں کیا. تو اس میں یہ والی بات ہے کہ زکوٰۃ تو اس پر نہیں لاگو ہوگی کیونکہ نابالغوں پہ زکوٰۃ نہیں ہے, لیکن یہ والی بات ہے کہ آپ اس کو استعمال بھی نہیں کر سکیں گے.
ٹھیک ہے میں ذرا اس کو بتاتا ہوں.
السلام علیکم ڈیئر شاہ صاحب، کین یو پلیز ٹیچ می ہاؤ ٹو پریکٹس دی اللہ ذکر، ہاؤ آئی مسٹ سٹ، ہاؤ کین آئی فوکس آن دس؟ If you want to know about the qalbi zikr, that is something else. And if it is about zehri zikr, just like you were doing, so that I can teach you on this. You hear it. Allah, 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 Allah. So this is zehri zikr. This can be taught on, this internet. However, the qalbi zikr, you can feel it only, and that you should understand. For example, you should know everything is due to zikr, and your heart is also one of the things, so that is also doing zikr. And if that zikr is Allah, Allah, you just want to try to feel it, not you are compelling the heart to do it. It's not your work, it's work of your heart, which already that's doing. So you have just to listen it. Just like, for example, if there are many sounds coming from here and thither, you are focusing on some sort of sound. For example, some brother is calling you, and there's many, many, many noises. So among those noises, if you concentrate on some sound which you want to pick, so this like work you have to do, and then you will be able to understand how to feel Allah, Allah in your heart. Hazrat Wala, I seek your du'as for ikhlas and istiqama. We are completing 30 days Shaban and starting Ramadan on Tuesday, inshallah, following the announcement from Wifaqul Ulama UK. Hazrat Maulana Hassan Makki, Tamadpar, phoned from Medina Munawwara, and so I asked him to convey salams on Hazrat Wala's behalf and mine and all silsila, which he is, inshallah. Jazakumullah khair for this communication to Hazrat Maulana Hassan Makki, Damat Barakatum, and we are also alhamdulillah very happy. Just inshallah few minutes we are entering Ramadan, inshallah. May Allah subhanahu wa ta'ala grant us tawfiq to do all amal which are to do in Ramadan. May Allah subhanahu wa ta'ala grant us tawfiq to have the Taraweeh properly and with proper concentration in hearing Quran in Taraweeh. Alhamdulillah, today Khatm Quran for the first Ashra will start, and we shall be listening. May Allah subhanahu wa ta'ala grant us tawfiq to listen it properly, and also I'm making dua for you, and just you do it for ourselves as well. السلام علیکم حضرت صاحب، آج ہمارا پہلا رمضان ہے، کوشش ہے، خواہش اور دعائیں کہ ایک رمضان اعمال میں اور کردار میں ٹھہراوا جائے. آپ سے دعا کی درخواست ہے اپنی خواہش ہو کہ گڑے ہوئے نام کمانے کے، پیسے بنانے کے اور دنیا کا کمانے کے چیلنجز بھی درپیش ہے، توازن کیسے ہو. لا الہ الا اللہ. اللہ جل شان رمضان شریف تک ہمیں پہنچا دے، رمضان شریف کی برکات نصیب فرما دے. یقیناً خواہش بھی ہونی چاہیے اور دعا بھی ہونی چاہیے، لیکن ساتھ ساتھ ہمت بھی ہونی چاہیے. ہمت ان کے لیے بہت بڑی ذریعہ ہے. جیسے ایک کاغذ کا ٹکڑا دوسرے کاغذ کے ساتھ یا کسی دیوار کے ساتھ یا کسی درخت کے ساتھ یا کسی پتھر کے ساتھ بغیر سریش کے نہیں لگ سکتا، اس طرح بغیر ہمت کے دعا کی بات ایسی ہوتی ہے. اس لیے ہمت کرنی پڑتی ہے. ہاں جی، ہمت کر کے پھر دعا کی جائے. تو پھر ہمت کا مطلب کیا ہوتا ہے؟ اس کا مطلب جو آپ کر سکتے وہ آپ کر لیں، وہ جو آپ نہیں کر سکتے اللہ تعالیٰ سے مانگ لیں. ہاں جی، مطلب یہ ہے کہ اب کوئی آدمی اس کے سامنے کانا پڑا ہو اور وہ کانا کہا سکتا ہو لیکن نہ کہا، وہ کہتے ہیں اللہ مجھے سیر کر دے اس کانے سے، تو اس کا مطلب کیا ہوگا؟ اس کا مطلب یہ ہوگا کہ وہ کان نہیں چاہتا. تو اس وجہ سے آپ کو جو ہے نا، مطلب یہ ساری باتیں آپ کی دعا کے لیے درست ہے، لیکن عمل، محنت، کوشش، ان تمام چیزوں کو یاد رکھنا چاہیے. والذین جاہدوا فینا لنہدینہم سبلنا. والذین جاہدوا، جو لوگ کوشش محنت کرتے ہیں مجھ تک پہنچنے میں، تو ان کو ضرور بھی ضرور ہمیں جو ہے نا وہ ہدایت دیں گے. اب اللہ کی طرف سے ہدایت کے دروازے کھل جاتے ہیں ان لوگوں کے لیے جو کوشش کرتے ہیں. تو پس اگر کوئی کوشش نہیں کرتے تو ان کے لیے یہ بات نہیں ہے. تو اس وجہ سے کوشش آپ کی طرف سے ہے، کام کرانا اللہ کا کام ہے. اس وجہ سے توازن یہی ہے کہ ایک سائیڈ آپ لے لیں جو آپ کا ہے، اور جو اللہ کا ہے وہ اللہ کے لیے چھوڑ دیں. ہاں جی، دونوں کام ہو جائیں گے تو انشاءاللہ اللہ جی توازن آ جائے گا. اللہ تعالیٰ توفیق عطا فرما دے. تو یہ بات تو ہو گئی. اب میں ذرا اس میں دیکھتا ہوں وہ ہے نہیں ای میل میں. تو بس میرے خیال میں ٹائم بھی ہونے والا ہے، تو اب ذکر کرتے ہیں. بسم اللہ الرحمن الرحیم. لا الہ الا اللہ، 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 لا الہ الا الا اللہ، لا الہ 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 الا اللہ، لا إله إلا الله 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 اللهم صل على سيدنا مولانا محمد بارك وسلم اللهم سلمني لرمضان وسلم رمضان لي وتسلمه المتقبلة لا إله إلا هو 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 اللهم صل على سيدنا مولانا محمد وبارك وسلم اللهم سلمني لرمضان وسلم رمضان لي وتسلم مني متقبلا حق 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 اللهم صل على سيدنا مولانا محمد بارس اللهم سلم لي رمضان وسلم رمضان لي وتسلم مني متقبلا الله 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 اللهم صل على سيدنا مولانا محمد وبارك وسلم اللهم سلم لي رمضان وسلم رمضان لي وتسلم مني وتقبل ربنا تقبل منا انك انت السميع العليم وتب علينا كتبنا. يا الله رمضان شریف کے داخلے کو عمل داخل عمل انتہائی مبارک فرما, اس کے ایک ایک لمحے کی حفاظت فرما دے, اس ایک لمحے کی حفاظت فرما دے یا اللہ, کس طریقے سے بھی کسی بھی عمل سے جو رمضان شریف میں ہمیں کرنا چاہیے اللہ محروم نہ فرما دے. یا اللہ رمضان شریف کے جملہ برکات نصیب فرما, لیلۃ القدر ایمان و احتساب کے ساتھ پورا پورا نصیب فرما. یا اللہ ہماری کمزوریوں کو نہ دیکھ, یا اللہ ہماری غلطیوں کو نہ دیکھ, ہمارے یا رب العالمین جتنے بھی ناپختگی اس کو نہ دیکھ, اپنے فضل کو دیکھ, ہمیں پختگی عطا فرما دے. یا اللہ ہمارے ہمیں قوت عطا فرما دے, ہمت عطا فرما دے, شر سے بچا دے, خیر نصیب فرما دے, ہمارے نفسوں کی بہترین تربیت فرما دے. اور یا رب العالمین ہمیں, یا رب العالمین تو نے شیاطین کو قید کر دیا, یا رب العالمین اس موقع سے ہمیں فائدہ اٹھانے کی توفیق عطا فرما. یا اللہ ہمارے قلب سلیم عطا فرما, نفس مطمئن عطا فرما, یا اللہ عقل افیم فہیم عطا فرما دے. یا اللہ علیہ اپنی رضا کا دولت عظیم عطا فرما دے. یا اللہ اس میں تراویح قرآن پاک کے سننے کے ساتھ, یا اللہ العالمین اہتمام کے ساتھ, یا اللہ قیام اللیل, یا اللہ ایمان و احتساب کے ساتھ نصیب فرما دے. اللہ اللہ تو قدر ایمان و احتساب کے ساتھ پورا پورا نصیب فرما. اللہم انا نسلک من خیر ما سلک من عبدک و نبیک حبیبک محمد صلی اللہ علیہ وسلم, و نعوذ بک من شر ما استعاذ من عبدک و نبیک حبیبک محمد صلی اللہ علیہ وسلم, انت المستعان ولا حول ولا قوۃ. انشاءاللہ اب سارے پروگرام ہمارے عصر کے بعد ہوا کریں گے رمضان شریف میں.